नमस्कार, कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु म निरज पिठाकोटे। सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.radionarayani.org.np तथा अफिसियल फेसबुक पेज नारायण एफएम 103.8 मेगाहर्ज बिरगन्जबाट पनि हरेक दिन बिहान 7 बजेदेखि 7:15 बजेसम्म कार्यक्रममा आजको सन्दर्भमा हामी विभिन्न समसामयिक विषयमा छलफल र संवाद गर्छौँ। यतिखेर कोरोना भाइरस महामारी COVID-19 आक्रान्त बनाएको छ। दिनहुँ जसो कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। सङ्ख्याहरू बढ्दै जाँदाखेरि यसलाई अब कोरोनाका सङ्क्रमितहरू राख्ने स्थान अभाव हुन थालेको छ। अहिले स्थानीय तहले कोरोना भाइरस सङ्क्रमितहरूलाई राख्नका लागि आइसोलेसन र क्वारेन्टिनको व्यवस्थाहरू पनि गरेको छैन। अस्पतालहरूमा नारायणी अस्पताल बाहेकका अन्य अस्पतालहरूमा बेडको व्यवस्था, उपचार गर्ने अब बेडको पनि व्यवस्था गरेको अवस्था छैन। यो अवस्थामा अबको कोरोना सङ्क्रमण नियन्त्रण र व्यवस्थापनमा सम्बन्धित निकायहरूले तयारी नगर्दाखेरि अवस्था भयावह हुन सक्ने सम्भावनाहरू पनि छन्। जिल्लामा कोरोना सङ्कट व्यवस्थापन केन्द्र, जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहहरूले आइसोलेसनको व्यवस्था गर्नुपर्ने भनिएको छ, तर यसको अहिलेसम्म कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। विपद व्यवस्थापनमा समन्वयकारी भूमिका कसरी हुनुपर्छ, यसै विषयमा कुराकानी गर्छौँ। कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ विपदमा सबैभन्दा अग्रस्थानमा रहेर काम गरेको संस्था नेपाल रेड क्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कणेल। वीरेन्द्रजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
हजुर, अहिले कोरोना भाइरस सङ्क्रमणको महामारी अत्यन्तै चरम उत्कर्षमा गएको छ। यसले त्राइम्याम बनाएको छ हाम्रो समाजलाई, समुदायलाई। धेरै मान्छेहरू चाहिँ सङ्क्रमितहरू बढिरहेका छन्। हिजो मात्र 141 जनामा परीक्षण गर्दाखेरि 78 जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सङ्केतले चाहिँ अब भयावह अवस्था आउन सक्ने भनेर सङ्केत गरेको छ। यहाँको कोरोना सङ्कट व्यवस्थापन केन्द्र अथवा कोरोना COVID-19 सङ्कट व्यवस्थापन केन्द्र र सम्बन्धित स्थानीय तहका सरकारहरूको व्यवस्थापन चाहिँ कसरी हेर्नुभएको छ? यहाँले कस्तो लागिरहेको छ, कस्तो व्यवस्थापन गरिरहेको छ?
अहिले अब समग्रमा पर्सा जिल्लाको अवस्था भन्नुपर्दाखेरि स्थानीय तहहरूले व्यवस्था गरिसकेको अवस्था छैन र जिल्लामा पनि जुन निर्णयहरू भएको छ समग्र रूपमा पालना भइ नसकेको अवस्था छ र यो कुरो सङ्कट व्यवस्थापन समितिको बैठकमा पनि केही साथीहरूले उठाउनु भएकै विषय हो। निर्णय चाहिँ गर्दै जाने र कार्यान्वयन नगर्ने हो भने भोलि यो चाहिँ भयावह स्थितिमा जान्छ, निर्णय गरेपछि कार्यान्वयनको अवस्थामा जानुपर्छ भनेर कुरा राखिएको हो। तथापि निर्णय भएपछि पनि ठुला ठुला कार्यक्रमहरू भएको हामीले देखेकै हौ। निर्णय गर्दै जाने र पालना नगर्ने हो भने भोलि आम सर्वसाधारणलाई पनि के लाग्छ भने यो निर्णय भनेको त हामीलाई मात्रै रहेछ, ठुलाबडालाई नलाग्ने हो भने हामीलाई चाहिँ किन लाग्ने भन्ने चाहिँ द्वन्द्व भयो भने यो समस्यालाई अझै चाहिँ नै विकराल रूप लिन्छ कि जस्तो लाग्छ। हुन त अहिले विकराल रूप लिइसकेको अवस्था होइन, जसलाई शङ्का लागेको छ ती साथीहरू पुग्नु भएको हो र शङ्का लागेका साथीहरू मध्ये अब 50% भन्दा बढी देखिएको अवस्था चाहिँ हो। अहिले अब हामी सचेत भएर स्थानीय तहदेखि लिएर जिल्लासम्म यसलाई चाहिँ अब चरणबद्ध रूपमा कार्यान्वयन गर्दै गइएन भने चाहिँ भोलि विकराल रूप लिन यसले सक्नेछ।
कार्यान्वयन फितलो किन भइरहेको छ? यहाँको सङ्कट कोभिड सङ्कट व्यवस्थापन केन्द्रको कमजोरी हो अथवा समन्वयको अभावले गर्दाखेरि त्यो भइरहेको छ, किन कार्यान्वयन फितलो भइरहेको छ?
यो समन्वयको अभाव भन्नु पर्ला यसलाई, किनभने सङ्कट व्यवस्थापनकै बैठकमा पनि सबै स्थानीय तहका साथीहरू आउनु भएको थिएन। सबैजना आउनु भएर सबैले चाहिँ यो हाम्रो दायित्व हो भनेर बुझ्नुभयो भने र सबै ठाउँको चाहिँ समन्वय भयो भने अझै प्रभावकारी रूपमा हुन्छ, होइन भने एउटा पाटो मात्रै हुँदाखेरि अहिले कता कता के नमिल्या जस्तो चाहिँ छ है।
यी स्थानीय तहका सरकार
साहबहरू अब सिडे साहबको भन्दा पोर्टफोलियो भन्दा माथि छ, उहाँले चाहिँ अब सिडे साहबले चाहिँ नै निर्देशन दिन सकेर दिए पनि लागू नहुने अवस्था जस्तो चाहिँ मलाई लागेको छ र स्थानीय सरकारहरूले पनि अब यो दायित्व हाम्रो हो। पहिलो चाहिँ पहिलो चरणको चाहिँ कोरोनाको समयमा व्यवस्थापन गर्नुभएको थियो, राम्रो गर्नुभएको थियो सबैजनाले, क्वारेन्टाइन आइसोलेसन पनि बनाउनु भएको थियो। अब यो दोस्रो लहर चाहिँ अब धेरै नबढेको कारणले उहाँहरू होइन बढ्दैन भन्ने चाहिँ मानसिकतामा भएर हो कि जस्तो चाहिँ लाग्छ मलाई।
तर यो मानसिकता स्थानीय तहका सरकारका प्रमुखहरूले किन लिइरहेका छन्? गत वर्षको पीडा अझै पनि हामीले भुल्न सकिरहेका छैनौँ, यो अझै फेरि यसले गत वर्षको पीडालाई फेरि सम्झाएको छ, र स्थानीय तहका प्रमुखहरू सरकार प्रमुखहरू यति लाचार किन हुन्छन्? उनीहरू चाहिँ स्थानीय तहमा चाहिँ आफ्नो सबै सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने ठाउँमा स्थापना कालदेखि नै उनीहरूले चाहिँ जनताको सुरक्षा, जीवधनको सुरक्षाका लागि पनि त्यति जिम्मेवारपूर्ण भूमिका नखेलेको अवस्थामा अहिले यो महामारीमा पनि राजनीतिक दलका बाट चाहिँ जो प्रतिनिधित्व गरेर सरकार प्रमुखहरू भएका छन् स्थानीय तहमा, उनीहरूले चाहिँ यति जिम्मेवार बोध गर्न नसक्नुको कारण चाहिँ के देख्नुहुन्छ? उहाँले राजनीतिक भनौँ न एक खालको उहाँहरूसँग द्वेषहरू पनि भएको हो जनताप्रति, अथवा के लाग्छ?
सबैभन्दा ठुलो कुरो त इच्छा शक्ति हो, र अर्को कुरो भनेको के हो भने अब त्यो सम्बन्धित पालिकामा यो सङ्क्रामक चाहिँ नि धेरै नदेखिएको कारणले अब उहाँहरूले होइन यो आउँदैन हामीतिर भन्ने मानसिकता राख्नु भएको पनि हुनसक्छ। र अर्को कुरो के छ भने हामी कहाँ भौतिक संरचना भनेको सामुदायिक भवनहरू धेरै कम भएको अवस्था छ, र हिजोको दिनमा पनि हामीले हेरेकै हो आइसोलेसन र क्वारेन्टाइन भनेको विद्यालयहरूलाई बनाइयो, र हिजोसम्म त विद्यालयहरू सञ्चालनमै थिए, त्यो कारणले पनि हो कि ठाउँ स्थानहरू चाहिँ नभएर उहाँहरूले चाहिँ अब हुन त 3.5 वर्ष समय बितिसकेको छ, त्यति बेला चाहिँ अब सामुदायिक भवनहरू बनाउनु भएको भए आज यो सङ्कटको बेला काम लाग्ने थियो। तर अहिले पनि केही बिग्रिसकेको छैन, उहाँहरूले चाहिँ अब आइसोलेसन सेन्टरहरू जसलाई चाहिँ बढी चाहिँ के अरे लक्षणहरू छैनन् उहाँहरूलाई चाहिँ कमसेकम त्यहीँ स्थानीय ठाउँमा चाहिँ आइसोलेसन सेन्टरहरू बनाउने, अक्सिजनहरू बनाउने, जसलाई नर्मल हल्का अक्सिजन मात्रै चाहिने हो उस उहाँहरूलाई चाहिँ त्यही अक्सिजन व्यवस्था भयो भने वीरगन्जमा चाहिँ धेरै भिड बढ्दैन, त्यो एउटा चाहिँ त्यो फाइदा हुन्छ। र अर्को के भने यो एन्टिजेन परीक्षण चाहिँ अब स्थानीय तहमा पनि लिएर गएर गर्नुपर्ने आवश्यकता चाहिँ छ। र अर्को अब मेन हामी अब यो ओपन बोर्डरमा भएको कारणले गर्दा अहिले चाहिँ नि भारतबाट आउने यो सङ्क्रमण भएका मानिसहरूबाट मात्रै खतरा हो, त्यस कारणले स्थानीय ठाउँमा चाहिँ कमसेकम एउटा ट्रेसिङ टोली बनाएर आएको मान्छेहरूको लगत राख्ने र क्वारेन्टाइनमा चाहिँ कमसेकम ल 10 दिन चाहिँ अनिवार्य बस्नुपर्छ भन्ने खालको उहाँहरूले चाहिँ एउटा चाहिँ सीमारेखा बनाउनु भयो भने मलाई लाग्छ यो सङ्क्रमणबाट चाहिँ पार पाउन सकिन्छ जस्तो लाग्छ।
जो क्वारेन्टाइनमा बस्ने कुरा छ, क्वारेन्टाइनमा त होइन, होम आइसोलेसनमा बसेकाको पनि कसरी बसिरहेको छ भन्ने निगरानी गर्ने कुनै संयन्त्र नै भएको छैन, त्यो संयन्त्र नहुँदाखेरि अलिकति चाहिँ समुदायमा फेरि कोरोना सङ्क्रमण फैलिने हो कि भन्ने जोखिम छ, यसलाई चाहिँ कसरी समन्वयकारी भूमिका निर्वाह गर्न सक्दाखेरि चाहिँ यसलाई होम आइसोलेसनमा बसेकाहरूको जो निगरानी गर्दाखेरि चाहिँ अलिकति नियन्त्रण हुन सक्ला भन्ने छ, तर यसको कुनै संयन्त्र नै अहिले बनेको छैन, यहाँहरूको पाटोबाट त्यसलाई कसरी चाहिँ लाँदाखेरि चाहिँ नियन्त्रण गर्न सकिन्छ जस्तो लाग्छ?
यसलाई हामीले एउटा प्रयोगत्मक रूपमा पोखरिया नगरपालिका र जगन्नाथपुरमा चाहिँ हामीले टोल स्तरीय चाहिँ एउटा युएटी भनेर युनिट एक्सन टिम भनेर बनाएका थियौँ। त्यसले चाहिँ के गर्थ्यो भने त्यो पहिलो चरणको बेलामा हामीले प्रयोगमा लिएर आएको युनिसेफको सहयोगमा हामीले कार्यक्रम गर्दा उहाँहरूले चाहिँ बाहिरबाट आएको मान्छेहरूको चाहिँ रेकर्ड राख्ने र उहाँहरूको चाहिँ बाहिर घुमघाम गर्नुभएको छ कि भित्र चाहिँ क्वारेन्टाइनमा बस्नु भएको छ या आइसोलेसनमा बस्नु भएको छ भन्ने सम्मको रेखदेख गर्ने र चेतनामूलक चाहिँ नै प्रचार गर्ने कोभिड सम्बन्धमा चाहिँ चेतना दिने भनेर गर्नुभएको छ। त्यसरी नै नगरपालिका चाहे गाउँपालिकाहरूले पनि वडा स्तरीय रूपमा वडा अध्यक्षज्यूहरूलाई जिम्मा लगाएर टोल टोलमा एउटा चाहिँ समूह गठन गरेर उहाँहरूलाई वाच गर्न चाहिँ लगायो भने भोलि चाहिँ नि बाहिरबाट आउने मान्छेले बुझेर चाहे नबुझेर पनि जुन गलत हरकत गर्नुहुन्छ चाहे सङ्क्रमण छ र बाहिर फैलाउन खोज्नुहुन्छ भने त्यसलाई नियन्त्रण लिन चाहिँ सहज हुन्थ्यो।
अब अहिलेको हाम्रो समाज त यस्तो छ यहाँ कि सबै चिज प्रहरीले गर्नुपर्ने, डन्डा मात्रै देखाएर चाहिँ काम गर्नुपर्ने अवस्था आएको छ, एउटा 10 रुपियाँको मास्क लगाउनलाई पनि प्रहरीले नै 100 रुपियाँ जरिवाना तिराउनु पर्ने, लिइदिनुपर्ने, यस्तो समाज यस्तो प्रवृत्तिको समाजलाई चाहिँ यसले गर्दाखेरि यो कोरोना नियन्त्रणमा अझ बढी चुनौती देखिएको छ, यसलाई कसरी समाधान गर्न सकिएला? जनचेतना गाउँ गाउँसम्म पुर्याउँदाखेरि पनि अहिलेसम्म जनचेतना नजाग्नु अथवा जनतामा त्यो चेत नआउनु भनेको त विडम्बना होइन र?
निरजीले एकदम सही कुरा भन्नुभयो। यो प्रहरीले हिजोबाट डन्डा लाउन सुरु गर्यो। त्योभन्दा अगाडि हामीले त्यही घण्टाघरमा मास्क र चाहिँ पर्चा वितरण गर्दै थियौँ। त्यही मध्ये केही साथीहरू चाहिँ ल डलर पचाउन लागे भनेर हामी माथि चाहिँ नि औँला उठाउने साथीहरू पनि हुन्थ्यो। हाम्रो समाज कस्तो छ भने कसैले के गर्दैछ भने यसले चाहिँ नै खानको लागि गर्दैछ भन्ने मानसिकता छ कि। र अहिले चाहिँ मलाई लाग्छ यो कोरोना सम्बन्धी चेतना कहीँ नपुगेको भन्ने छैन। सबै साथीहरूले बुझिसक्नु भएको छ, सबै समुदायले बुझिसकेको छ कि कोरोना के हो, कसरी बस्न सकिन्छ भन्ने कुरो। र सबैभन्दा ठुलो कुरो के हो भने हाम्रो मानसिकता हो। र कहिले काहीँ के हुँदो रहेछ भने मानसिकता परिवर्तन गर्नलाई पनि डन्डा लाउनु पर्ने आवश्यकता हुँदो रहेछ। हुन त के हो भने फ्रन्ट लाइनमा बसेका र हाम्रो नेतृत्वको साथीहरूले पनि यो कोरोनाको समयमा गरेका कार्यक्रमहरूले, राजनीति दलको गरेका कार्यक्रमहरूले र ठुला बडाले गरेका भोजभतहरूले गर्दा पनि बाहिर जुन सर्वसाधारणले हेरेको छ ए ठुलो बडालाई नलाग्ने हामीलाई किन लाग्ने भनेर त्यो भएको हुनु पनि सक्छ के। त्यस कारणले हामीले यो ठुलो बडा नै कन्ट्रोल गर्दै गयो र यो चाहिँ हामीले पनि पालना गर्ने हो भन्ने हुँदै गयो भने सर्वसाधारण लाग्छ होइन है, उहाँहरू पनि चाहिँ कमसेकम ल नेतृत्व गर्ने टोली पनि ठिक ठाउँमा हुनुपर्छ, हामी पनि हुनुपर्छ भन्ने मानसिकता चाहिँ बढ्छ कि जस्तो लाग्छ।
होइन तर अब सरकारले ठुलो मान्छेले गरेको चाहिँ यो त महामारी रोग हो नि, त ठुलो मान्छेलाई नलाग्ने सानो मान्छेलाई लाग्ने भन्ने पनि भन्दा पनि त्यसलाई लागे लागोस् मलाई चाहिँ नलागोस् भनेर आफू सचेत हुनुपर्ने अवस्था हो नि यो त। त्यो मानसिकता त हामीले लिनु भएन, ठुलोले किन गर्यो हामीले किन गर्न नपाउने भन्ने मानसिकता बोक्नु त अहिलेको अवस्था त होइन। त्यसरी चाहिँ किन बुझ्दैनन् आम नागरिकले?
बुझ्नुपर्ने हो, तर सबैभन्दा दुर्भाग्य के छ भने हाम्रो चाहिँ नि देशमा तातकै तातेपछि मात्रै बिँड तात्ने चलन भएको कारणले गर्दाखेरि यो बिँड नतातेको अवस्था चाहिँ रहेको छ। हिजोको दिनमा पनि अब नेतागणहरू र ठुलाबडा मान्छेहरू चाहिँ नि सचेत भइसकेपछि पहिलो लहरमा पनि बल्ल चाहिँ आम जनताहरू चाहिँ सचेत भएको अवस्था थियो र अहिले दोस्रो लहरमा पनि मैले त्यही हेर्दैछु। ठुलाबडाहरूको चाहिँ कार्यक्रमहरू भइरहेको छ, धेरै मान्छेहरू जम्मा भएर कार्यक्रमहरू भइरहेको कारणले गर्दाखेरि आम जनता पनि होइन केही हुँदैन भन्ने मानसिकता चाहिँ लागेको देखेको छु। हुन त पहिलो लहरको भन्दा अहिले दोस्रो लहरमा चाहिँ धेरै मान्छेहरू मास्क लगाएको देखिने चाहिँ देखिया छ, तर पनि जुन पर्याप्त हुनुपर्ने हो दूरी कायम गर्ने, मास्क लगाउने, आफ्नो आनी बानी परिवर्तन गर्नुपर्ने यो चाहिँ भएको देखेको छ। तर सर्वसाधारणले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने भोलि ठुलाबडालाई लाग्यो भने त उपचार पनि भिआइपी तरिकाले हुन्छ, सर्वसाधारण लाग्यो भने हुँदैन। त्यस कारणले हामी सचेत हुनुपर्छ भनेर चाहिँ सबैले बुझ्नुपर्ने जस्तो चाहिँ मलाई लाग्छ।
हुन्छ, यहाँलाई समय र समाजको लागि धेरै धेरै धन्यवाद वीरेन्द्रजी।
धन्यवाद, मलाई पनि आफ्नो भनाइहरू राख्ने अवसर दिनुभयो, त्यसको लागि तपाईँ र नारायण एफएमलाई धन्यवाद।
उहाँ हुनुहुन्थ्यो रेड क्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कणेल। खास गरी पछिल्लो अवस्थामा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा सम्बन्धित निकायहरूको समन्वयको अभावका कारणले केही तयारीहरू, व्यवस्थापनका तयारीहरू अहिले हुन सकिरहेको छैन। कहीँ कोरोना भाइरस सङ्क्रमण फैलिएर यसले विकराल रूप लिन थाल्यो भने त्यो अवस्थामा के गर्न सकिन्छ, के गर्न त्यसपछि केही उपायहरू केही हुन नसक्ला, त्यही भएर हामी आफै पनि सचेत हुनुपर्छ भन्ने कुराहरू गर्नुभयो। रेड क्रस सोसाइटीले विपदका विषयमा धेरै कुराहरू गरिरहेका छन्। रेड क्रस सोसाइटी संस्थाले आम सर्वसाधारणका लागि पनि यस्ता विपदका कार्यहरूमा एकदमै अग्रस्थानमा रहेर काम गरिरहेको छ। त्यसैले पनि उहाँहरूको अनुभवलाई आम सर्वसाधारण माझ लाने जमर्को गऱ्यौँ। कार्यक्रम आजको समयको समय सकिएको छ। आजको सन्दर्भको भोलि बिहान फेरि अर्को विषय र सन्दर्भका साथ हामी उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्रविधिका आनन्दलाई धन्यवाद दिँदै म निरज पिठाकोटे बिदा हुन्छु। नमस्कार।